नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संघीय संसदबाट सरकारको नीति तथा कार्यक्रम पारित, संसदमा आर्थिक सर्वेक्षण पेश, 15 गते बजेट आउने, देशलाई समृद्ध बनाउने योजनासहित सरकारले नीति तथा कार्यक्रम ल्याएको प्रधानमन्त्रीको दावी।
नेपाल कम्युनिष्ट पार्टीद्वारा 2 नम्बर प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, लालबाबु राउत नेतृत्वको सरकारसित बहुमत कायम।
कसैले हट भन्दैमा आफूले पद नछाड्ने कांग्रेस सभापति देउबाको भनाई, आउँदो महाधिवेशनका लागि सभापतिमा उम्मेद्वार बन्ने घोषणा।
टिस्टा नदीको पानी बाँडफाँडका विषयमा भारत पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जी नरम, भारत बंगलादेश बीच टिस्टा सम्झौता हुन सक्ने।
र प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा एपीएफ र प्रदेश 7 को विजयी शुरूआत, आईपीएल क्रिकेटको उपाधिका लागि चेन्नई र हैदराबाद खेल्दै।
तन्नै पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपौला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हुन् नि, त्यो बेला सुनेर पनि उडाइयो, अब अहिले यो दुःख।
त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
त्यसैले विदेश जाने सोचमा हुनुहुन्छ भने खाने बस्ने सुविधा सहित सित्तैमा सिप सिक्नका लागि सुरक्षित आप्रवासन परियोजनाको फोन नम्बर 9840252580 र 9840248034 बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सम्पर्क गर्नुहोस्।
गणतन्त्र दिवस जेठ 15 गते मनाउने सम्बन्धमा प्रदेश नम्बर 5 मूल समारोह समितिको प्रदेश नम्बर 5 का 12 वटै जिल्लाका सबै गाउँपालिका, नगरपालिका तथा जिल्ला समन्वय समितिहरूलाई निम्न अनुसारको कार्यक्रम गरी भव्य रूपमा मनाउन अनुरोध गर्दछ। सबै कार्यालय संघ संस्थाहरूले आफ्नो कार्यालय परिसरमा सरसफाई गर्ने, मैत्रीपूर्ण भलिबल वा फुटबल खेल वा अन्य कुनै खेलकुद कार्यक्रमको आयोजना गर्ने, जेठ 15 गते प्रभात फेरी कार्यक्रम आयोजना गर्ने, जेठ 14, 15 र 16 गते आफ्नो कार्यालय, संघ संस्था र निवासमा दीपावली गर्ने, म र मेरो गणतन्त्र विषयक कविता वा प्रवचन वा वक्तित्व कला कार्यक्रम सञ्चालन गर्ने, सार्वजनिक स्थानहरूमा फलफूल तथा बहुउपयोगी बिरुवाहरूको वृक्षारोपण गर्ने, जिल्ला समन्वय समितिहरू, नगरपालिकाहरू, गाउँपालिकाहरू, स्थानीय उद्योग वाणिज्य संघहरूले वृद्धाश्रम, बाल आश्रम, कारागार र अस्पतालमा फलफूल वितरण गर्न अनुरोध गर्ने। गणतन्त्र दिवसमा मनाइने कार्यक्रमका बारेमा स्थानीय रेडियो, पत्र पत्रिका, टेलिभिजन आदिबाट प्रचार प्रसार गर्ने।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। संघीय संसदबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। आज बसेका प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टा छुट्टै बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले गत सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। नीति तथा कार्यक्रम पारित गर्नुअघि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने योजनासहित सरकारले नीति तथा कार्यक्रम ल्याएको दावी गर्नुभयो।
यसले रूपान्तरणको आकांक्षा बोकेको छ, तीव्र विकासको आकांक्षा बोकेको छ, तीव्र परिवर्तनको आकांक्षा बोकेको छ। त्यसकारण यसलाई महत्वाकांक्षी भन्दा साथीहरूले ठिकै बुझ्नुभयो कि जस्तो लाग्छ मलाई। तर यो असम्भव महत्वाकांक्षा होइन, नहुने खालका आकांक्षा बोकेर अर्को वर्ष रामायणमा एक ठाउँमा भनिएको छ, घर पनि सुनैका छन् गल्ली जो छन् सुनैका भने जस्तो, अर्को वर्ष घर पनि सुनैका छन् गल्ली जो छन् सुनैका भनेर बनाउँछु भन्ने यस नीति कार्यक्रमले त्यस्ता असम्भव कुराहरू बोकेका छैन, बोक्दैन। महत्वाकांक्षा लिँदा असम्भव महत्वाकांक्षा लिँदैन, तर सम्भव हुने र सम्भव बनाउन सकिने र सम्भव बनाउनु पर्ने परिवर्तनका, विकासका, समृद्धिका आकांक्षाहरू बोकेको छ। त्यसै कारण यो नीति कार्यक्रम समृद्ध नेपाल र सुखी नेपालीको उद्देश्यमा केन्द्रित छ।
देशलाई समृद्ध बनाउँछु भन्दा विपक्षीले मजाक उडाएको आरोप प्रधानमन्त्रीले लगाउनुभयो। उहाँले नीति तथा कार्यक्रम आकांक्षाहीन नभएको र असम्भव महत्वाकांक्षा पनि नलिएको दोहोर्याउनुभयो। नीति तथा कार्यक्रम कुनै बातको पछाडि नहिँडेको भन्दै प्रधानमन्त्री ओलीले नयाँ कुरा परेपछि सहन गाह्रो भएको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसलाई व्यङ्ग्य पनि गर्नुभयो।
बुझ्न अलिकति समय लाग्छ, हेर्दा हेर्दै कोशीबाट, गण्डकीबाट, कर्णालीबाट स्टिमरमा हामी समुद्रसम्म जान्छौँ। हाम्रो ढुवानी जलमार्गबाट हुन्छ। हामी सबैले हाम्रा छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीजीको अस्ति भाषण सुन्यो होला, अब नेपाल ल्यान्ड लक्ड मात्रै होइन, ल्यान्ड लिङ्क्ड र अझ रिभर लिङ्क्ड पनि भयो, वाटर लिङ्क्ड पनि भयो, त्यो साथीहरूले सुन्नुभएको होला।
प्रधानमन्त्रीले संविधान संशोधनका बारेमा भ्रम नपाल्न आग्रह गर्दै आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने दोहोर्याउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा संघीय संसदको अपमान गरेको भन्दै कांग्रेसले आलोचना गरेकोमा दुःख व्यक्त गर्नुभयो। आइन्दा यस्ता आलोचना नगर्न प्रधानमन्त्री ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसलाई चेतावनी पनि दिनुभयो।
महत्वाकांक्षी योजना बोकेको सरकारको नीति तथा कार्यक्रम संघीय संसदबाट पारित भएको छ। नीति तथा कार्यक्रममा नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने ठोस योजना नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले संशोधन प्रस्ताव समेत दर्ता गराएका थिए। तर सुखी नेपाली समृद्ध नेपालको योजना सहितको सरकारको नीति तथा कार्यक्रमलाई संघीय संसदका दुवै सदनले पारित गरेका छन्। महत्वाकांक्षी योजना बोकेको सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न प्रतिपक्षीको दृष्टिकोणमा कत्तिको चुनौती छ भनेर साथी विष्णु विश्वकर्माले कांग्रेस नेता मीन विश्वकर्मालाई सोध्नु भएको छ।
होइन, कार्यान्वयन पनि हुनुपर्छ भन्ने हो। पास चाहिँ दुइटै हुन्छ, नीति तथा कार्यक्रम पनि पास भयो, बजेट पनि पारित हुन्छ। अहिले यो सरकारसँग आरामदायी बहुमत छ, दुइटै पारित हुन्छ। कार्यान्वयनको सिलसिलामा जाँदाखेरि चाहिँ नेपाली उद्यमी व्यवसायी र लगानीकर्तालाई निरुत्साहित गरेर राष्ट्रिय लगानी बढाउँछु भन्नु नै उल्टो बाटो हिँड्नु हो। अहिले त म पनि यहाँलाई भन्छु, शेयर मार्केट घटिराखेको छ भनेको लगानीकर्ताहरू निरुत्साहित भएका छन्। अहिले रियल इस्टेटवालाहरू, रियल इस्टेटको व्यवसाय गर्नेहरूले निरुत्साहित भएका छन्। अहिले मानिसहरू ब्याङ्कमा पैसा राख्न डराएका छन्। अहिले ब्याङ्कसँग लगानी गर्ने पैसा छैन। स्वरोजगारको नारा गरेको छ, व्यवसाय पहिला व्यवसाय बनाउँछु भनेको छ। ब्याङ्क ब्याजदर अहिले पञ्चायतकालमा जस्तै 14-18% पुगेको छ। जति बेला हामी सरकारमा थियौं त्यो बेला ब्याङ्कको ब्याजदर 9-11% थियो, अहिले 14-18% छ। अनि यो अर्थनीति ठिक हो त? व्यवसाय निरुत्साहित भयो, ब्याङ्कमा पैसा जम्मा छैन। किन जम्मा छैन भन्दा सरकार चाहिँ नागरिकका सम्पत्तिहरूलाई अब राष्ट्रियकरण गर्नुपर्छ भनेर अभिव्यक्ति दिन थाल्यो ठाउँ ठाउँमा। अनि राष्ट्रिय लगानीको वातावरण नहुने, अन्तर्राष्ट्रिय लगानी भित्राउनका लागि उपयुक्त कानून नहुने, भइराखेका कानूनहरूलाई परिमार्जित गर्न सरकार तयार नहुने, यसो गरियो भने मलाई लाग्छ सरकारको यो सपनाको जुन एउटा मल बनाएको छ यो नीति तथा कार्यक्रम, मैले नराम्रो भनेको होइन, राम्रो छ, तर त्यसमा लेखेको कुरा एक एकवटा पूरा हुन्छ कि हुँदैन भन्दै दिनानुदिन हिसाब गरेर अडिट गर्दै जाने हो भने चाहिँ 5 वर्षसम्ममा यो सरकारले मूल्य वृद्धि चाहिँ मलाई लाग्छ, किनभने उत्पादन नभएपछि मूल्य
कार्यान्वयन चाहिँ हुन्छ कि हुँदैन, पहिला हुन्छ या हुँदैन?
100% नहुने भन्ने हुँदैन, तर 80% हुँदैन।
त्यसमा के बजेटले साथ दिँदैन कि लगानले साथ दिँदैन कि वातावरणले?
मैले अघि भने सरकारको नीति, किनभने
संघीय संरचना छ अलिक त्यति गाह्रो छ र भनेर कारण गर्न चाहिँ पहिला भन्दा सजिलो छ, बहुमत छ, दुई तिहाईको बहुमत छ, छिमेकीसँग राम्रै सम्बन्ध छ।
यही संघीयताकै कुराले पनि लागू हुँदैन। मैले तपाईँलाई भन्छु, अहिले हामीसँग 1200 अर्बको बजेट आउला है, 1200 अर्बको बजेटमा हामीसँग 700 अर्बको मात्रै राजस्व उठ्छ, संकलन हुन्छ। हामीसँग 500 अर्बको बजेट चाहिन्छ, बाहिर चाहिन्छ। 500 अर्ब बाहिरबाट ल्याउने भनेको कसले दिने त? हामीलाई ऋण र अनुदानमा आउनु पर्यो, होइन? ऋण र अनुदानमा आउनेमा पनि विगतकै वर्षको पनि 700 अनुमान गरिएकोमा अहिले हामी कहाँ 550 अर्ब मात्रै राजस्व उठेको छ। भनेपछि 500 अर्ब बजेट ल्याउनका लागि त्यति सजिलो छैन, जुन आन्तरिक र बाह्य ऋणबाट हामीले त्यसलाई जम्मा गर्नुपर्छ। आन्तरिक ऋण उठ्ने अवस्था छैन।
अन्तिममा सरकारले अब नीति तथा कार्यक्रम ल्यायो, बजेट पनि ल्याउँदैछ, कार्यान्वयनको अवस्थामा कंग्रेसले कसरी साथ दिन्छ या त कसरी विरोध?
हामी एकदम खुलेआम साथ दिन्छौं। नेपाल बन्द, चक्का जाम, टायर बाल्ने काम गर्दैन कांग्रेसले, त्यो गर्दैन। भौतिक संरचनाहरू तोडफोड हुने गरी विरोधका कार्यक्रमहरू गर्दैन। तर व्यवस्थाप्रति आँचाउने गरी सिद्धान्तबाट उल्लङ्घन सिद्धान्त नेपालको चाहिँ राजनीतिक सिद्धान्तहरू भन्दा बाहिर भएर सरकार चाहिँ अराजकता गर्न थाल्यो भने संविधान र कानून मिचेर काम गर्न थाल्यो भने मूल्य वृद्धिहरू चाहिँ यसै गरी मूल्य वृद्धि अगाडि बढेर जनताको दैनिक जीवन चाहिँ आक्रान्त बन्न थाल्यो भने यो कांग्रेसले शान्तिपूर्ण ढंगबाट सड़क र सदन दुईटैमा आफ्नो पोजिसन देखाउँछ।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
सुन त भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो
छैन सर मेरो मोबाइलमा ब्यालेन्स नै थिएन अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम राष्ट्रको संचार।
नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्त भित्र अध्यावधिक गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा आउँदो असार मसान्त भित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
अहिले तपाईँ रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संघीय संसदबाट सरकारको नीति तथा कार्यक्रम पारित देशलाई समृद्ध बनाउने योजनासहित सरकारले नीति तथा कार्यक्रम ल्याएको प्रधानमन्त्रीको दावी लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा सदनमा पेश गर्नुभएको छ। अर्थमन्त्री डाक्टर खतिवडाले प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै विकासको गति र देशभित्र रहेका विकासका चुनौतीलाई औल्याउने काम भएको जानकारी दिनुभयो। उहाँका अनुसार चालू आर्थिक वर्षमा 5.5% आर्थिक वृद्धि रहने अनुमान गरिएको छ। उहाँले चालू आर्थिक वर्षको कुल गृहस्थ उत्पादनमा कृषि तथा कृषि क्षेत्रको योगदान 27.6 र 72.4% रहेको पनि जानकारी दिनुभयो। चालू आर्थिक वर्षमा प्रति व्यक्ति आय 1,000 अमेरिकी डलर हुने अनुमान गरिएको छ। उहाँका अनुसार पछिल्लो अनुमान अनुसार 60 लाख भन्दा बढी मानिस निरपेक्ष गरिबीको रेखामुनि रहेका र बहुआयामिक रूपमा 80 लाख मानिस गरिबीको रेखामुनि रहेका छन्।
यसैबीच सरकारले पर्सि बजेट सार्वजनिक गर्ने भएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकार ले आर्थिक वर्ष 2075-76 वार्षिक बजेट पर्सि बस्ने संघीय संसदको संयुक्त बैठकमा पेश गर्ने सभामुख कृष्णबहादुर महराले आज जानकारी दिनुभयो। संविधानले हरेक वर्ष जेठ 15 गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ। सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली नारालाई मूर्त रूप दिने खालका योजना र कार्यक्रम बजेटमा समावेश गर्ने अनुमान गरिएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सांसद विकास कार्यक्रमको नाममा सांसदहरूलाई बजेट नदिन सरकारको ध्यानाकर्षण गराउनु भएको छ। नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आज काठमाडौँमा भएको कार्यक्रममा नेता पौडेलले सरकारले सांसद मार्फत खर्च हुने गरी बजेट ल्याए मान्य नहुने चेतावनी समेत दिनुभयो। सरकारले सांसद मार्फत खर्च हुने गरी बजेट ल्याउने तयारी गरिरहेका बेला नेता पौडेलले त्यसो गर्नु संविधान र संघीयताको मान्यता विपरीत हुने बताउनुभयो।
नेपाल कम्युनिष्ट पार्टीले दुई नम्बर प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रदेश सरकारले आफूहरूको अपेक्षा अनुसार काम नगरेको भन्दै तत्कालीन नेकपा एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएको हो। दुई नम्बर प्रदेशसभाको दोस्रो अधिवेशनको पहिलो बैठकमा आज नेपाल कम्युनिष्ट पार्टीका नेताहरू सत्यनारायण मण्डल र रामचन्द्र मण्डलले 100 दिनमा सरकारले सोचे जस्तो काम नगरेकाले समर्थन फिर्ता लिएको घोषणा गर्नुभयो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा कुनै सरसल्लाह नगरेको तथा मुख्यमन्त्री लालबाबु राउतले मोदीसित संविधानको विरोध गरेकोमा नेपाल कम्युनिष्ट पार्टी असन्तुष्ट थियो। नेपाल कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिए पनि दुई नम्बर प्रदेश सरकारसित अझै बहुमत कायमै छ। 107 सदस्यीय प्रदेश सभामा सत्तारूढ़ संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपा नेपालका 54 जना सांसद रहेकाले यी दुई दल मिलुन्जेल बहुमत कायमै हुनेछ।
प्रदेश नम्बर पाँचका बाह्र जिल्लामा जेठ पन्ध्र गते गणतन्त्र दिवसका दिन सार्वजनिक विदा हुने भएको छ। पाँच नम्बर प्रदेश सरकारले पर्सि जेठ पन्ध्र गते मंगलबार बाह्रवटा जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ। पाँच नम्बर प्रदेशमा गणतन्त्र दिवसको अघिल्लो दिनदेखि तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ। केन्द्र सरकारले जेठ पन्ध्र गते गणतन्त्र दिवसको विदा कटौती गरे पनि पाँच नम्बर प्रदेश सरकारले भने आफ्नो प्रदेशमा विदा दिने निर्णय गरेको हो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले हट भनेकै भरमा आफूले पार्टीको नेतृत्व नछोड्ने स्पष्ट पार्नुभएको छ। नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आज काठमाडौँमा भएको कार्यक्रममा नेता देउवाले महाधिवेशनबाट चुनिएको सभापतिलाई हट भन्ने अधिकार कसैलाई नरहेको तर्क गर्नुभयो। कार्यक्रममा कांग्रेस महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन पार्टी सभापति देउबा र वरिष्ठ नेता रामचन्द्र पौडेलको गम्भीर ध्यानाकर्षण गराउनुभयो।
हत्यामा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका बालकृष्ण ढुङ्गेललाई आम माफी दिन नहुने भन्दै द्वन्द पीड़ितहरूले काठमाडौँमा आज विरोध प्रदर्शन गरेका छन्। हत्याको अभियोग लागेका ढुङ्गेल जस्ता अपराधीलाई राजनैतिक आवरणको आडमा आम माफी दिन सरकार लागि परेको भन्दै द्वन्द पीड़ितहरूले त्यसको विरोध गरेका हुन्। ओखलढुङ्गाका उज्जन कुमार श्रेष्ठको हत्यामा संलग्न रहेको प्रमाणका आधारमा सर्वोच्च अदालतको आदेश अनुसार ढुङ्गेलले सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका छन्। उज्जन कुमार श्रेष्ठकी दिदी सावित्रीले मानव हत्या जस्तो जघन्य अपराधमा संलग्न ढुङ्गेललाई आम माफी दिन खोजिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। जेलमा राम्रो आचरण गरेको भन्दै ढुङ्गेललाई सरकारले रिहा गर्ने तयारी गरिरहेको छ।
यसैबीच हत्यामा दोषी ठहर भएर सजाय भोगिरहेका बालकृष्ण ढुङ्गेललाई आम माफी दिने सरकारको निर्णय विरूद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा भोलि सुनवाई हुने भएको छ। न्यायाधीश चोलेन्द्र शमशेर राणा र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा आज सुनवाई तय भए पनि न्यायाधीश कार्कीले पीड़ितको पक्षबाट यसअघि नै मुद्दा हेरेको हुनाले ढुङ्गेलको मुद्दामा फैसला गर्न नमिल्ने भएपछि भोलिका लागि अर्को पेशी तोकिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ढुङ्गेललाई गणतन्त्र दिवसका दिन आम माफी दिने सरकारी निर्णयलाई रोक्न माग गर्दै गत बिहिबार सर्वोच्च अदालतमा रिट निवेदन तयार गर्नुभएको थियो।
समयमै काम नसक्ने ठेकेदारलाई प्रहरीले पक्रेर कारवाही गर्न थालेपछि निर्माण व्यवसायले अदालत जाने चेतावनी दिएका छन्। नेपाल निर्माण व्यवसाय महासंघले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी निर्माण व्यवसायीहरूलाई धरपकड गर्ने, प्रहरी कारवाही गर्ने लगायतका काम तत्काल बन्द नगरे न्यायको खोजीमा अदालत जान बाध्य हुने चेतावनी दिएको हो। महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण व्यवसायीहरूमाथि गरेको व्यवहार सह्य नहुने भन्दै त्यसमा पुनर्विचार गर्न सरकारलाई आग्रह गर्नुभयो। गृहमन्त्री रामबहादुर थापा बादलले समयमै काम नसक्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएपछि प्रहरीले त्यस्ता ठेकेदारलाई पक्राउ गर्न थालेको छ, जसका कारण निर्माण व्यवसायीहरू सरकारप्रति आक्रोशित भएका हुन्।
33 किलो सुन तस्करीका मुख्य आरोपी चुडामणी उप्रेती गोरेलाई जिल्ला अदालत मोरङले पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ। आज दिउँसो बयान सकिएपछि भएको थुनछेक बहस सुनेपछि अदालतले गोरेलाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको हो। 33 किलो सुन तस्करीका नाइके मानिएका उनलाई प्रहरीले गत हप्ता काठमाडौँको गौरीघाटमा रहेको घरबाटै पक्रेको थियो। उनले आफू असुरक्षित रहेको भन्दै सुरक्षाका लागि अदालतमा निवेदन दिएका थिए। 33 किलो सुन तस्करी र सनम साक्य हत्यामा दोषी देखाउँदै प्रहरीले उनी विरूद्ध ज्यान मार्ने उद्योग, अवैध तस्करी र ठगी मुद्दामा अनुसन्धान अघि बढाइरहेको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
खत्तम पार्यो खत्तम खत्तम
के खत्तम भयो
सबैले पढे मेरो नाति चाहिँ दिनभरि मार्तोल रेन्जु पेन्सिस बोकेर हिँड्छ हेर्नुहोस्
सिप त सिक्यो नि त तिम्रो नातिलाई सबैले प्लम्बर बाबु भन्छन् यो वडामा धारा बाथरूम बनाउनु पर्यो भने ऊ एक नम्बरको छ
तर हातमा रेन्जु पेन्सिस मात्र भएर के अरू प्रमाण पत्र छैन
अब त्यो पनि हुन्छ हजुरबा हामी जस्तै विभिन्न सिप भएका तर प्रमाण पत्र नभएकाहरूले सिटिई भिटी को पाएको पर्ने सिप परीक्षण केन्द्रमा परीक्षा दिएर तह एकदेखि तह चार सम्मको मान्यता प्राप्त प्रमाण पत्र लिन पाइन्छ
ए हो र
त्यति मात्रै हो र हजुरबा अब चाँडै नै तह पाँच देखि तह आठ सम्मको प्रमाण पत्र समेत प्राप्त गर्ने प्रणाली बन्दैछ यसको अर्थ अब प्राविधिक तथा व्यावसायिक धारमा पनि बिए एमए र पिएचडी सम्मको योग्यता हासिल गर्न सकिनेछ
अनि मान्यता
संसार भरि पाइन्छ मेरो नातिनीले पनि ब्युटी पार्लर सिकेर सिटिभिटीबाट प्रमाण पत्र लिएर आएकी छिन्
अनि कसले गर्दैछ यस्तो राम्रो काम
सिटिभिटी अन्तर्गत
नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणालीले
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया जलबिन्दु र पर्दाको शल्यक्रिया भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की फोन नम्बर 0140329162 वेबसाइट दृष्टि आई डट ओआरजी अन्य शाखाहरू विश्व ज्योतिमल जमल चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि सबैका लागि दृष्टि
ओहो महेशजी हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि
हजुर वाक शक्ति व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन निफ बाग बजार काठमाडौँ
फोन नम्बर 42 38 545 4238545
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
अब बाँकी खबर चितवनको भरतपुरबाट काठमाडौँका लागि उडेको एतिआरको विमानमा चरा ठोकिएपछि आकस्मिक अवतरण गरिएको छ दिउँसो 4:10 उडेको विमानमा भरतपुरको रिजाल चोकमाथि पुग्दा सानो चरा इन्जिनमै ठोकिएपछि आकस्मिक अवतरण गरिएको एतिआरका भरतपुर शाखा प्रबन्धक राजेश सिमले जानकारी दिनुभयो विमानमा 22 यात्रु र चालक दलका सबै सदस्य सुरक्षित छन् यात्रुलाई भने अर्को विमान झिकाएर काठमाडौँ पठाइएको सिमले जानकारी दिनुभयो
झाडापहलाको प्रकोप फैलिएको दाङको शान्तिनगर गाउँपालिकामा पुगेको स्वास्थ्य कर्मीको टोलीले उपचार तीव्र पारेको छ आज बिहान थप 30 बिरामीलाई उपचार गरिएको स्वास्थ्य चौकी चिराघाटले जनाएको छ झाडापहलाको प्रकोप नियन्त्रणका लागि विशेषज्ञ सहितको राप्ती अञ्चल अस्पतालको चिकित्सक र सेनाको टोली प्रभावित क्षेत्रमा पुगेको हो शान्तिनगरमा प्रदूषित पानी पिउँदा झाडापहला फैलिएको थियो शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिपुलले बिरामीको उपचार भइरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको जानकारी दिनुभएको छ
कारोबार भएकामा धेरैजसो कम्पनीको शेयरको मूल्य घटेपछि शेयर बजार परिसूचक नेप्से आज पनि घटेर 1300 पुगेको छ गत बिहिबार 10 घटेको नेप्से आज भने 17.81 घटेको हो वैशाख 9 1438 रहेको नेप्से एक महिनाको अवधिमा घटेर 1300 पुगेको हो
मेरो पनि भन्नु छ
ट्विटरमा सुपर सुवारी अन्डरलाइन नाम राखेका साथी लेख्नुहुन्छ सरकारले सांसद विकास कोषको नाममा दिइने 3 कटौती गरेको नाटक गरेर अर्कै शीर्षकमा सांसदहरूलाई 5 दिने गरी बजेट छुट्याउँदैछ रे यो नीतिगत भ्रष्टाचार हो र यसरी रकम सांसदलाई दिनु हुँदैन
समयमा काम नसक्ने ठेकेदारलाई प्रहरीले पक्रेमा निर्माण व्यवसायीले आन्दोलन गर्ने शीर्षकको समाचार उज्यालो अनलाइनमा पढेर राजेश किमिरे फेसबुकमा लेख्नुहुन्छ गर्न सक्छु भनेर शर्त मंजूर गरेपछि नगर्ने तर उल्टै आन्दोलनको धम्की दिने ठेकेदारको देशैभरि कुनै पनि काम गर्न नपाउने गरी लाइसेन्स खारेज गर्नुपर्छ
यसै विषयमा दिल्ली लिम्बु लेख्नुहुन्छ नियम विपरीत वर्षौंदेखि चलिरहेका यी ठेकेदार र निर्माण व्यवसायीहरूलाई कानून बनाएर भए पनि हदैसम्मको कार्यवाही गर्नुपर्छ सरकारले देश नबन्नुमा यिनीहरूको धेरै ठूलो हात छ
फरक प्रसंगमा फेसबुकमा पौडेल प्रकाश लेख्नुहुन्छ, राज्यले खेल क्षेत्रमा राम्रो लगानी गरी ठाउँ ठाउँमा खेल मैदान बनाउने हो भने त्यहाँका गरीब व्यक्तिले पनि आफ्नो भविष्य मात्र होइन राष्ट्रको नाम समेत उच्च राख्नेछन्।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋतु थेबे र रमा खड्का। अब एउटा विदेशको खबर। भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी टिस्टा नदीको पानी बंगलादेशसित बाँड्न केही नरम हुनुभएको छ। यसअघि पश्चिम बंगाल सरकारको विरोधका कारण भारत र बंगलादेशबीच टिस्टा सम्झौता हुन सकेको छैन। कोलकाता भ्रमणमा रहेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँगको भेटपछि मुख्यमन्त्री बनर्जी टिस्टा सम्झौताका बारेमा नरम बनेकी भारतीय संचार माध्यमले जनाएका छन्। तर बनर्जीले बंगलादेशलाई टिस्टाको पानी दिने प्रतिबद्धता भने अझै व्यक्त गर्नुभएको छैन। टिस्टा नदी बगेर बंगलादेश पुग्ने भए पनि हिउँदमा नदी नै सुक्खा पारेर पश्चिम बंगाल सरकारले सबै पानी उपयोग गर्दै आएको छ। तर टिस्टामा वर्षामा आउने बाढ़ीले भने बंगलादेशमा नोक्सानी पुर्याउँदै आएको छ, जसका कारण बंगलादेशले टिस्टा नदीको पानी दुई देशले समान रूपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै आएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। सशस्त्र प्रहरीको एपीएफ क्लब र प्रदेश नम्बर 7 ले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विजयी शुरूआत गरेका छन्। काठमाडौँको किर्तिपुरमा आज भएको खेलमा एपीएफले प्रदेश 4 पाँच विकेटले हरायो। प्रदेश 4 दिएको 240 रनको लक्ष्य पछ्याउने क्रममा एपीएफका लागि राष्ट्रिय टोलीका युवा स्टार रोहित पौडेलले 73 रन बनाउँदै टीमलाई जिताए। पहिले ब्याटिङ रोजेको प्रदेश 4 एपीएफ विरूद्ध उत्कृष्ट ब्याटिङ गरी निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 239 रन बनाएको थियो। प्रदेश 4 लागि हरिबहादुर चौहानले 57 रन बनाए। यस्तै मूलपानीमा आजै भएको अर्को खेलमा प्रदेश नम्बर 7 कर्णाली प्रदेशलाई 48 रनले हराएको छ। जितका लागि 126 रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली प्रदेश 22.2 ओभरमा 77 रनमा अल आउट भयो। पहिलो पटक संघीय संरचना अनुसार आयोजना भएको प्रतियोगितामा 7 प्रदेश र 3 विभागीय टोलीको सहभागिता छ। 29 गतेसम्म चल्ने प्रतियोगिताको विजेताले 20 लाख रुपैयाँ र उपविजेताले 10 लाख रुपैयाँ पुरस्कार पाउनेछ।
इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको फाइनलमा अहिले चेन्नई सुपर किङ्स विरूद्ध सनराइजर्स हैदराबादले ब्याटिङ गरिरहेको छ। टस हारेर पहिला ब्याटिङको मौका पाएको सनराइजर्स हैदराबादले ताजा स्थितिमा 13.1 ओभरको खेल सकिँदा 3 विकेट गुमाएर 109 रन बनाएको छ। सनराइजर्स हैदराबादका सकिब उल हसन 18 र युसुफ पठान 8 रन बनाएर खेलिरहेका छन्। यसअघि केन विलियम्स 47 र शिखर धवन 26 रन बनाएर आउट भएका छन्।
इजिप्टका फुटबल स्टार मोहम्मद सलाहले यो पटकको विश्वकप फुटबल खेल्न नपाउने भएका छन्। एक्लो प्रयासमा इजिप्टलाई विश्वकपको यात्रा तय गराएका सलाहले चोटका कारण विश्वकप गुमाउने भएका हुन्। लिभरपुलबाट व्यावसायिक खेल खेलिरहेका सलाह गैराती च्याम्पियन्स लीगको फाइनल खेल्दा घाइते भएका थिए।
यसैबीच स्पेनिस फुटबल क्लब रियल मड्रिडले 13 पल्ट युरोपियन च्याम्पियन्स लीग फुटबलको उपाधि जितेको छ। युक्रेनको किबमा गैराती भएको फाइनलमा इङ्ग्लिस क्लब लिभरपुललाई 3-1 हराउँदै रियल मड्रिडले लगातार तेस्रो पल्ट च्याम्पियन्स लीगको उपाधि उचालेको हो। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संघीय संसदबाट सरकारको नीति तथा कार्यक्रम पारित। संसदमा आर्थिक सर्वेक्षण पेश। 15 बजेट आउने। देशलाई समृद्ध बनाउने योजनासहित सरकारले नीति तथा कार्यक्रम ल्याएको प्रधानमन्त्रीको दावी।
नेपाल कम्युनिष्ट पार्टीद्वारा 2 नम्बर प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता। लालबाबु राउत नेतृत्वको सरकारसँग बहुमत कायमै।
कसैले हट भन्दैमा आफूले पद नछाड्ने कांग्रेस सभापति देउबाको भनाई। आउँदो महाधिवेशनका लागि सभापतिमा उम्मेद्वार बन्ने घोषणा।
टिस्टा नदीको पानी बाँडफाँडका विषयमा भारत पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जी नरम। भारत बंगलादेश बीच टिस्टा सम्झौता हुन सक्ने।
र प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा एपीएफ र प्रदेश 7 विजयी शुरूआत। आईपीएल क्रिकेटको उपाधिका लागि चेन्नई र हैदराबाद खेल्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी मदन पौड्याल र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।